السلام علیکم، یہ پارٹ 6 ہے، کتاب بلیک شارک، پیشکش محمد اظہر، مصنف ظہیر احمد۔ تو آئیے سنتے ہیں پارٹ 6۔ حرام حلال کو چھوڑو، البتہ میں یہ ضرور کہہ سکتا ہوں کہ تم جانور ضرور ہو، نہ صرف تم بلکہ لیڈی بلیک وائٹ شارک اور خود میں بھی جانور ہی ہوں، میجر پرمود نے اسی انداز میں کہا۔ ارے یہ آپ کیا کہہ رہے ہیں، ہم اور آپ سب جانور ہیں، یہ کیسے ہو سکتا ہے؟ آفتاب سعید نے حیران ہوتے ہوئے کہا۔ لیڈی بلیک بھی چونک کر میجر پرمود کی جانب دیکھنا شروع ہو گئیں۔ اس کے چہرے پر میجر پرمود کی بات سن کر قدرے ناگواری کے تاثرات نمودار ہو گئے تھے، جیسے میجر پرمود نے اسے اور خود کو جانور کہہ کر اس کی انا کو ٹھیس پہنچائی ہو۔ ہاں، میں ثابت کر سکتا ہوں کہ تم لاتوش اور لیڈی بلیک کے ساتھ ساتھ میں بھی جانور کی صف میں آتے ہیں، یہاں تک کہ دنیا میں جتنے بھی انسان زندہ ہیں وہ سب کے سب جانور ہیں، میجر پرمود نے اسی انداز میں کہا۔ کیسے ثابت کرو گے کہ دنیا کے تمام زندہ انسان جانور ہوتے ہیں؟ لیڈی بلیک نے میجر پرمود کو تکتی نظروں سے دیکھتے ہوئے کہا۔ جان رکھنے والا جانور ہی ہوتا ہے، لیڈی بلیک، آسان لفظوں میں جان کا مطلب روح ہوتا ہے، اور وہ رکنے والے کو کہتے ہیں جو جان رکھتا ہو، وہ جانور نہیں ہوگا تو کیا ہوگا؟ میجر پرمود نے اس بار مسکراتے ہوئے کہا۔ تو لیڈی بلیک اور آفتاب سعید بے اختیار طویل سانس لے کر رہ گئے، جیسے میجر پرمود نے جانوروں کی تشریح کر کے ان کے ذہنوں کی قدرت دور کر دی۔ لیکن حرام جانور اور حلال جانوروں میں تو فرق ہوتا ہے نا، اس کے بارے میں آپ کیا تشریح کریں گے؟ لاتوش نے کہا۔ پہلے تم خود اس بات کا فیصلہ کر لو کہ تم حلال جانور ہو یا حرام، پھر اس کی تشریح خود ہی تمہارے سمجھ میں آ جائے گی، میجر پرمود نے کہا۔ تو لاتوش نے بے اختیار جبڑے بھینچ لیے۔ انہیں طیارے میں سفر کرتے ہوئے 3.5 گھنٹے ہو چکے تھے۔ پائلٹ مائکرو فون پر انہیں بار بار طیارے کی بلندی اور اس کی سماعت اور رفتاری کے بارے میں آگاہ کراتا جا رہا تھا۔ D-410 ابھی انٹرنیشنل بارڈر کراس کرتے ہوئے بر اعظم افریقہ میں داخل ہو گئے ہیں۔ اس وقت ہمارا طیارہ 10,000 فٹ کی بلندی پر ہے اور ہم نارتھ وے کی طرف بڑھ رہے ہیں۔ اگلے آدھے گھنٹے میں ہم صومالیہ سے گزرتے ہوئے ساؤتھ جنگل سے گزریں گے۔ صومالیہ میں داخل ہوتے ہی ہم اپنی رفتار اور بلندی کم کر لیں گے تاکہ آپ کو وہاں ڈراپ ہونے میں وقت کا سامنا نہ کرنا پڑے۔ اس وقت ویدرپ میپ کے مطابق بر اعظم افریقہ کا موسم کلیئر ہے، ہوا کی رفتار بھی مناسب ہے، آپ کو پیراشوٹ کھولنے اور پیراٹراپنگ میں کوئی مسئلہ نہیں ہوگا، آپ طیارے سے ڈراپ ہونے کی تیاری کر لیں۔ جیسے ہی ہم ٹارگیٹ کے قریب پہنچیں گے میں آپ کو کاشن دے دوں گا، کاک پیڈ سے طیارے کے پائلٹ نے میجر پرمود اور اس کے ساتھی سے مخاطب ہوتے ہوئے کہا۔ تو میجر پرمود نے اپنے ساتھیوں کو اشارہ کیا تو وہ سب اٹھ کھڑے ہوئے، انہوں نے اپنے سامان سے بھرے ہوئے تھیلے اٹھائے اور انہیں اپنی کمر پر لادنے شروع کر دیے۔ پھر انہوں نے اپنی سیٹوں کے نیچے رکھے ہوئے پیراشوٹ بیگ اٹھائے اور وہ بھی انتہائی ماہرانہ انداز میں اپنی کمروں پر باندھنے شروع کر دیے۔ احتیاط کے پیش نظر انہوں نے اپنے تھیلوں سے مشن پسٹل نکال کر اپنے لباس میں چھپا لیے تاکہ جنگل میں ڈراپ ہوتے ہوئے انہیں اگر کہیں خطرہ محسوس ہو تو وہ اس کا تجزیہ کر سکیں۔ اگلے 15 منٹ کے بعد اچانک تیز بیپ کی آواز سنائی دی اور طیارے کے سائٹ کا دروازہ خود بخود کھلتا چلا گیا۔ دروازہ کھلنے کے ساتھ ساتھ دروازے کے دائیں طرف لگا ہوا ایک سرخ رنگ کا بلب جلتے دیکھ کر اور دروازہ کھلتے دیکھ کر وہ سب اٹھ کر طیارے کی چھت سے لگے راؤٹ پکڑتے ہوئے دروازے کے قریب آ گئے۔ تیز ہوا اور انجن کے شور کی وجہ سے اب انہیں کان پڑی آواز بھی سنائی نہیں دے رہی تھی، باہر ہر طرف تاریکی چھائی ہوئی تھی۔ تیز ہوا کی وجہ سے انہیں خود کو سنبھالنا مشکل ہو رہا تھا، لیکن چونکہ انہوں نے راڈز مضبوطی سے پکڑ رکھے تھے اس لیے وہ دروازے کے سامنے آ کر جم گئے۔ دروازے کے پاس آتے ہی انہوں نے اپنی آنکھوں پر بڑی بڑی گوگلز لگا لی تھی۔ ان سب کی نظریں دروازے کے ساتھ ساتھ لگے سرخ بلب پر جمی ہوئی تھی۔ پھر اچانک سرخ بلب سب رنگ میں تبدیل ہو گیا۔ جیسے ہی بلب کا رنگ بدلا، میجر پرمود نے آفتاب سعید کو اشارہ کیا تو اس نے اچانک آگے بڑھ کر کھلے ہوئے دروازے سے باہر چھلانگ لگا دی۔ इसे बाहर कूदे देखकर मेजर प्रमोद ने अपनी रेस्ट वॉच देखी और फिर जैसे ही 15 सेकंड पूरे हुए उसने इशारे से लेडी ब्लैक को भी बाहर कूदने को कहा। इसका इशारा मिलते ही लेडी ब्लैक भी फौरन बाहर कूद गई। इसके 15 सेकंड बाद मेजर प्रमोद ने लाटूस को भी कूदने का इशारा किया और फिर जब मजीद 15 सेकंड गुजरे तो मेजर प्रमोद तेजी से आगे बढ़ा और उसने भी फौरन बाहर छलांग लगा दी। वो जैसे ही तैयारी के खुले हुए दरवाजे से बाहर निकला तो तेज हवा के प्रेशर ने उसे पूरी कुव्वत से पीछे धकेल दिया। वो हवा में कलाबाजियां खाता हुआ दूर तक चला गया। C-130 गरजता हुआ उससे दूर होता जा रहा था। मेजर प्रमोद ने चंद लम्हे अपने जिस्म को कलाबाजियां खाने दिया और जब इसका तवाजन बहाल हुआ तो उसने फौरन अपने जिस्म को मखसूस अंदाज में मोड़ा और फिर वो तेजी से पैराट्रॉपिंग करता चला गया। नीचे जाते हुए उसने अपने जिस्म को कई बार कलाबाजियां खाने वाले अंदाज में घुमाया था। नीचे हर तरफ घेरी तारीकी फैली हुई थी इसलिए उसे नीचे कुछ दिखाई नहीं दे रहा था। एक मोहतात अंदाज के मुताबिक उसने और उसके साथियों ने 4000 फुट की बुलंदी से छलांगें लगाई थी। 1000 फुट की बुलंदी पर आते ही उन्होंने अपने पैराशूट खोलने थे और फिर इन्हें कंट्रोल करते हुए तेजी से नीचे जाना था। जैसे ही मेजर प्रमोद को अंदाजा हुआ कि वो 3000 फुट तक नीचे आ चुका है उसने अल्लाह का नाम लिया और पैराशूट खोलने वाला क्लिप पूरी कुव्वत से नीचे की तरफ खींच लिया। कलबे खींचते ही पैराशूट का बैग खुला और उसमें से पैराशूट निकलकर तेजी से ऊपर उठता हुआ खुलकर किसी छतरी की तरह फैलता चला गया। जैसे ही पैराशूट छतरी की तरह खुलकर फैला हवा के दबाव की वजह से उसका पैराशूट ऊपर की तरफ उठता चला गया और फिर मखसूस बुलंदी पर जाते ही पैराशूट ने नीचे आना शुरू कर दिया। मेजर प्रमोद ने पैराशूट कंट्रोल करने वाले रॉड्स के सिरे हाथों में पकड़ लिए थे। अब वो बड़े इत्मीनान भरे अंदाज में नीचे जा रहा था। तारीकी की वजह से इसे वहाँ कुछ और तो दिखाई नहीं दे रहा था लेकिन अपने दाएं बाएं उसे मजीद 4 पैराशूट की छतरियां खुली हुई दिखाई दे रही थी। इन चारों पैराशूटों को देखकर मेजर प्रमोद के चेहरे पर इत्मीनान के तासुरात उभर आए हुए थे। उसके साथियों ने भी पैराशूट खोल लिए थे। जू जू पैराशूट नीचे जा रहे थे उन्हें नीचे दवाओं की तरफ सर उठाए बड़े बड़े दरख्त दिखाई देना शुरू हो गए थे। मेजर प्रमोद ने अपने पैराशूट को कंट्रोल करते हुए उन दरख्तों की तरफ बढ़ना शुरू कर दिया। आमतौर पर पैराशूट के जरिए नीचे आने वाले दरख्तों से बचने की कोशिश की जाती है क्योंकि दरख्तों पर पैराशूट के जरिए उतरना सराहन खुदकुशी के मुतारिफ हो सकता है। दरख्तों की मजबूती और बड़ी शाखों से टकराने वाले की हड्डी पसली एक हो सकती है लेकिन चूंकि इस इलाके में लातादाद दलदलें थी इसलिए इन्हें ये मुश्किल मरहला इसी तरह से तय करना था कि वो जमीन पर मौजूद किसी दलदल में गिरने की बजाय किसी दरख्त पर उतरें। दरख्तों को करीब आता देखकर मेजर प्रमोद ने अपनी टांगें समेटी और फिर उसने टांगों को किसी तेजी से हिलाना शुरू कर दिया जैसे वो हवाओं में साइकिल चला रहा हो। वो एक बड़े दरख्त की तरफ बढ़ा था और फिर जैसे ही उसके पैर दरख्त से टकराए उसने टांगें और ज्यादा तेजी से हरकत देनी शुरू कर दी थी ताकि दरख्त की शाखें उसकी टांगों की हरकत से टूटती चली जाएं और अगर इसकी टांगें किसी मोटी शाख से टकराई तो वो टांगों की महज हरकत से खुद को इन मोटी शाख से टकराने से बचा सके। दूसरे ही लम्हे उसी दरख्त को बेशुमार शाखें टूटने की आवाजें सुनाई दी और मेजर प्रमोद शाखों से टकराता हुआ तेजी से नीचे गिरता चला गया। इसके पैराशूट की छतरी काफी बुलंदी पर थी। जैसे ही पैराशूट की छतरी दरख्त पर गिरी मेजर प्रमोद को एक जोरदार झटका लगा और वो जैसे दरख्त के साथ लटकता चला गया। इस झटके की शिद्दत से बचने के लिए मेजर प्रमोद ने अपना जिस्म सख्ती से अकड़ा लिया था क्योंकि अगर वो ऐसा ना करता तो जोरदार झटका उसके दोनों कांधों दे उखाड़ सकता था। झटका लगते ही मेजर प्रमोद ने अपने असाब ढीले छोड़ दिए और गहरे गहरे सांस लेना शुरू हो गया। इसका जिस्म दरख्त पर काफी ऊंचाई पर लटक रहा था। उसी लम्हे उसे अपने इर्द गिर्द दरख्तों की बेशुमारी शाखें टूटने की तेज आवाजें सुनाई दी और फिर अचानक माहौल एक तेज और इंतहाई दर्दनाक चीख से गूंज उठा। इस चीख को सुनकर मेजर प्रमोद के बे इख्तियार कान खड़े हो गए। इमरान जैसे ही दानिश मंजिल के ऑपरेशन रूम में दाखिल हुआ, ब्लैक जीरो इसके एहतराम में उठ खड़ा हुआ। मैंने आपकी हिदायत के मुताबिक जो लिया, कैप्टन शकील और सफदर और तनवीर को कॉल करके बुला लिया है, वो मीटिंग रूम में बैठे हुए हैं। सलाम दुआ के बाद ब्लैक जीरो ने इमरान को बताते हुए कहा, ठीक है, मेरी सर सुल्तान से भी बात हो गई है। उन्होंने ऑफिशियल तौर पर पाकशियाई सीक्रेट सर्विस को इन पाकशियाई साइंसदानों को सोमाली कजाकियों से बाजियाब कराने का केस रेफर कर दिया है। अब हमें फौरी तौर पर सोमालिया रवाना होना है और सीहॉक में मौजूद और उन दोनों साइंसदानों को वापस लाना है जो ब्लैक पायरेट जैसे दहशतनाक सोमाली कजाकियों की कैद में है, इमरान ने कहा। इमरान ने कहा, सर सुल्तान से आपकी क्या बात हुई है? ब्लैक जीरो ने पूछा। मैंने इन्हें मेजर प्रमोद का खत पढ़ा दिया था जिसमें मेजर प्रमोद ने जाती तौर पर बल्गानिया के सी हॉक के अगवा होने और इसमें मौजूदा पाकशियाई साइंसदानों के बारे में तफसील बताई थी। उन्होंने इस मामले का सख्ती से नोटिस लिया है। वो फौरी तौर पर बल्गानवी हुकूमत से इस सिलसिले में बात करके एहतजाज करना चाहते थे कि बल्गानिया ने इस कदर गैर जिम्मेदारी का सबूत क्यों दिया है। इस पाकशियाई से इनकी मदद के लिए जाने वाले साइंसदानों को इस कदर गैर महसूस अंदाज में वापस पाकशिया भेजने की कोशिश की गई थी और इसके बारे में पाकशियाई हुकूमत को बताया भी नहीं गया था। सर सुल्तान ने ये मामला सदर मुमलिकत और वजीर आजम के इल्म में लाकर बल्गानिया से सख्त अल्फाज में मजामत करने का कहा था, लेकिन मेरे कहने पर उन्होंने ऐसा नहीं किया था। मुझे ये इत्तला चूंकि मेजर प्रमोद की तरफ से मिली थी और उसने ये इत्तला अपनी सवाब दीदी पर दी थी और उसने मुझे अपने साथ मिशन पर जाने की दावत भी दी थी, इसलिए मैं चाहता था कि ये बात जिस तरह छुपी हुई है इसी तरह से छुपी रहे और इस मामले में हम बल्गानिया को मौदूर इल्जाम ठहराने की बजाय खुद इस मामले पर काम करें और अपने साइंसदानों को ब्लैक पायरेट से बचा कर वापस ले आएं। जब साइंसदान सही सलामत वापस आ जाएंगे तब हम बल्गानिया से इस सिलसिले में सफारती तौर पर मजामत भी कर सकते हैं और इनके कान भी खींच सकते हैं ताकि वो ऐसी गलती दोबारा ना दोहराएं। सर सुल्तान को मेरी बात समझ में आ गई तो उन्होंने बाकायदा इस बात की मंजूरी दे दी कि ये मामला इस वक्त तक सीक्रेट रहेगा जब तक दोनों साइंसदानों की पाकशियाई सीक्रेट सर्विस अपनी सवाब दीदी पर वापस पाकशियाई ना नहीं ले आती। इसलिए मैं तुम्हें सर सुल्तान के ऑफिस से कॉल करके सारी सूरत हाल से आगाह कर दिया था कि तुम चारों मेंबरों को बुला लूं ताकि मैं उनके साथ जल्द से जल्द सोमालिया जाने की तैयारी कर सकूं, इमरान ने कहा। क्या वो खत में देख सकता हूं जो आपको मेजर प्रमोद ने लिखा था? सारी बात सुनकर ब्लैक जीरो ने कहा तो इमरान ने अजबात में सर हिलाकर जेब से खत निकाला और ब्लैक जीरो को दे दिया। ब्लैक जीरो खत खोलकर इसे पढ़ने में मसरूफ हो गया। मेजर प्रमोद ने तो वाकई इंतहाई जिम्मेदारी का सबूत देते हुए आपको सब कुछ बता दिया है। उसने खत में इस बात का भी जिक्र कर दिया है कि बल्गानिया से एक अहम लेबोरेटरी का नक्शा भी चोरी किया गया है जो इस वक्त एक इसराइली एजेंट के पास है और वो इसराइली एजेंट भी इसी सी हॉक में मौजूद है जो अब ब्लैक पायरेट के कब्जे में है। ब्लैक जीरो ने कहा, इसीलिए मैं मेजर प्रमोद का खैर ख्वाह हूँ कि वो जो भी बात करता है खुले दिल और नेकी नियति से करता है, इमरान ने कहा। क्या आपके ख्याल में मेजर प्रमोद वाकई आपको इस मिशन पर अपने साथ ले जाने के लिए संजीदा था? ब्लैक जीरो ने पूछा। नहीं, उसने मुझ तक सारी हकीकत बताने का एक रास्ता चुना था और जाहिर है ये सब बताकर उसे जाहरी तौर पर ही सही मुझे इस मिशन में साथ चलने की दावत देनी ही थी। हालांकि वो इस बात के सख्त खिलाफ है कि वो जिस मिशन पर काम करने जा रहा हो इसके साथ कोई और भी निहत्ती हो जाए। दूसरे लफ्जों में उसके और मेरे काम करने के अंदाज में बहुत फर्क है। ना मैं इसकी सरबराही में काम कर सकता हूँ और ना वो किसी सूरत में मुझे अपना लीडर बना सकता है। मेजर प्रमोद मेरी नेचर भी जानता है इसलिए उसे यकीन होगा कि मैं इसकी दावत कबूल नहीं करूंगा, लेकिन इस मिशन पर काम करने से पीछे भी नहीं हटूंगा, इमरान ने कहा। तो क्या लाटूज आपका पैगाम लेकर वापस चला गया? ब्लैक जीरो ने पूछा। हाँ, मैं इसे एयरपोर्ट पर सी ऑफ करके ही यहाँ आया हूँ, इमरान ने जवाब दिया। तो आपका अब क्या प्रोग्राम है? क्या सोमालिया आप डायरेक्ट रवाना होंगे या वहाँ जाने से पहले आप अपने जराये से ब्लैक पायरेट के बारे में इंफॉर्मेशन लेंगे? ब्लैक जीरो ने पूछा। ان کے بارے میں انفارمیشن شاید ہی کسی سے ملے. وہ انتہائی فعال اور طاقتور گروپ ہے جو اپنے ارد گرد گہری نظر رکھتا ہے. میجر پرمود نے اپنے ذرائع استعمال کیے تھے لیکن اسے بلیک پائرٹ کے بارے میں مکمل طور پر معلومات نہیں ملی تھی. جن ذرائع کو اس نے استعمال کیا تھا میں بھی ان سے ہی معلومات حاصل کرنے کی کوشش کرتا, اور جب مجھے معلوم ہے کہ ان سے کچھ حاصل ہونے والا نہیں ہے تو خامخواہ ان سے رابطہ کر کے اپنا وقت برباد کرنے کا کیا فائدہ ہو سکتا ہے, عمران نے کہا. آپ کے خیال میں میں صومالی قزاق سمندر سے جہاز اغوا کر کے کہاں لے جا سکتے ہیں؟ ان کے پاس ایسے کون سے ٹھکانے ہو سکتے ہیں کہ وہ ان جہازوں کو خاص طور پر سر پر سیٹلائٹ سے بچا سکیں؟ بلیک زیرو نے کہا. یہ جدید دور ہے بلیک زیرو. جس طرح سے بلیک پائرٹ نے پوری دنیا میں اپنی طاقت کا سکہ جمع رکھا ہے اسی طرح انہوں نے اپنی حفاظت کا بھی فال پروف بندوبست کر رکھا ہوگا. ہو سکتا ہے کہ ان کا سائنسی حفاظتی انتظام اس قدر فل پروف ہو کہ اقوا شدید جہاز وہ کھلے سمندر میں ہی کہیں رکھتے ہوں اور ان جہازوں پر میں ایسی ڈیوائس لگا دی جاتی ہو جن کی وجہ سے سیٹلائٹ سے بھی انہیں چیک نہ کیا جا سکتا ہو. بلیک پائرٹ کے سربراہ بلیک شارک کے اختیارات تم جانتے ہو. وہ دنیا کی بڑی سے بڑی ٹیکنالوجی بھی حاصل کر سکتا ہے, اور ان کا کام چونکہ انٹرنیشنل پیمانے پر ہوتا ہے اس لیے یہ کام انتہائی سوچ سمجھ کر اور حفاظتی انتظامات کو ملحظ نظر رکھ کر کرتے ہوں گے. وہ عام جہازوں کو ہی نہیں بلکہ سپر پاور ممالک کے جہازوں کو بھی اسی طرح سے اغوا کر کے لے جاتے ہیں جس طرح انہوں نے پاک شیائی اور دوسرے ممالک کے کئی جہاز اغوا کیے تھے, عمران نے کہا. ہاں واقعی یہ تو ہے. اکریما فرانس اور یورپ کے کئی بڑے ممالک کے بحری جہازوں پر بھی وہ قبضہ کر چکے ہیں, اور ان جہازوں کو انہوں نے بھاری تاوان اور وصول کرنے کے بعد ہی چھوڑا تھا. آج تک ان سپر پاورز میں بھی ہمت نہیں ہوئی کہ وہ بلیک پائرٹ کے خلاف قدم اٹھا سکیں. میجر پرمود نے بلیک پائرٹ کے بارے میں جو معلومات حاصل کی ہے ان کے مطابق بلیک پائرٹ جتنی تیز اور فعال ہے اتنی ہی وہ خفیہ اور محفوظ ترین تنظیم ہے جس کا آج تک ایک ممبر بھی نہیں پکڑ سکا ہے. شاید اسی وجہ سے خط میں میجر پرمود نے اپنا خیال پیش کیا ہے کہ اس تنظیم کی پشت پناہی افریقی حکومت بھی کرتی ہے. اور وہ یہ سب افریقی حکومت کی ایما پر ہی کرتے ہیں, بلیک زیرو نے کہا. ہاں اس قدر مضبوط اور فعال تنظیم بنانا آسان کام نہیں ہے. ایسی تنظیمیں اس وقت پاور میں آتی ہیں جب انہیں کسی ملک کا سپورٹ حاصل ہو, اور یہ کام چونکہ طویل عرصے سے جاری ہے اور ہر اغوا ہونے والے جہاز کے پیچھے صومالی قزاقیوں کا نام لیا جاتا ہے. اس لیے عام تاثر یہی ہے کہ ان صومالی قزاقوں خاص طور پر بلیک پائرٹ کی سرپرستی افریقی حکومت ہی کر رہی ہے, عمران نے اس بات میں سر ہلا کر کہا. اگر اس تنظیم کے پیچھے افریقی حکومت کا ہاتھ ہے تو پھر آپ کو اور میجر پرمود کو بلیک پائرٹ کے خلاف کام کرنے کے لیے انتہائی سوچ بچار کرتے ہوئے قدم بڑھانے ہوں گے. ہو سکتا ہے کہ بلیک پائرٹ کے تحفظ کے لیے افریقی فوج آپ کی راہ میں رکاوٹیں ڈالنے کی کوشش کرے اور آپ کو ان راستوں پر آگے بڑھنے کا موقع ہی نہ دیا جائے جو بلیک پائرٹ اور اس کے سربراہ بلیک شارک پر جاتے ہوں, بلیک زیرو نے کہا. بلیک شارک تک پہنچنے کے لیے ہمیں اپنے راستے خود بنانے پڑیں گے. اس کے لیے ہمیں شروعات افریقہ سے ہی کرنی پڑے گی, اور پھر شاید ہمیں افریقہ کے ارد گرد کے جزیرے بھی چھاننے پڑے, عمران نے سوچتے ہوئے انداز میں کہا. کیا کہاں سے شروعات کریں گے آپ؟ بلیک زیرو نے پوچھا. فی الحال تو میرا ارادہ صومالیہ میں ہی جانے کا ہے. صومالیہ کے ایک علاقے میں ہو کے بارے میں میرے پاس بھی تھوڑی بہت انفارمیشن ہے. اس علاقے کو بلیک سٹی بھی کہا جاتا ہے. سنا ہے کہ صومالیہ اور افریقہ کے بڑے بڑے شرپسند اور کرمنلز اس علاقے میں آتے جاتے رہتے ہیں. وہاں جرائم کے بڑے بڑے اڈے موجود ہیں جن میں کلب اور بار روم کے ساتھ ساتھ گیم روم بھی موجود ہیں. ناجائز طریقے سے حاصل کرنے والی دولت زیادہ تر اسی شہر میں لٹائی جاتی ہے, اور اس وقت ناجائز طریقے سے کمائی جانے والی دولت وہی ہے جو قزاق خاص طور پر بحری جہاز اغوا کر کے تاوان کی شکل میں وصول کرتے ہیں. اگر ہم ہو کے جا کر اپنی تحقیقات کا آغاز کریں گے تو ہو سکتا ہے کہ وہاں سے ہمیں کوئی ایسا سراغ مل جائے جو ہمیں ڈائریکٹ بلیک پائرٹ تک رسائی دلا سکتا ہو. عمران نے جواب دیتے ہوئے کہا، تو کیا بلیک سٹی میں آپ خاص مخصوص چار ساتھیوں کو ہی لے جائیں گے؟ بلیک زیرو نے کہا، ہاں تمام ممبروں کو مجھ سے شکایت ہے کہ میں ان کے ساتھ ہوتا ہوں تو انہیں ہاتھ پیر چلانے کا موقع ہی نہیں ملتا ہے اور وہ محض میرے دم چلے بنے رہتے ہیں. میں جانتا تھا کہ اب میں جس مشن پر کام کروں گا اپنے ساتھ کم سے کم ساتھیوں کو لے جایا کروں گا تاکہ انہیں کھل کر ہاتھ پیر چلانے کا موقع مل سکے. جتنے کم ساتھی ہوں گے ان کو مجھے فکر بھی کم ہی کرنی پڑے گی، ورنہ ایک دوسرے کو سنبھالتے ہوئے بھی ہمیں کئی بار الجھنوں کا شکار بننا پڑتا ہے جو میری نظر میں وقت کے ضیاع کے اور کچھ نہیں ہوتا. عمران نے کہا، ٹھیک ہے جیسا آپ مناسب سمجھیں. اب ممبران کو آپ بریف کریں گے یا میں کروں؟ بلیک زیرو نے پوچھا. تم ہی کر دو، تب تک میں افریقہ میں موجود اپنے فوراً ایجنٹ سے بات کرتا ہوں تاکہ وہ ہمیں بلیک سٹی تک لے جانے کے لیے کوئی مناسب انتظام کر سکے. عمران نے کہا، ٹھیک ہے، ممبران سے بات کرنے سے پہلے میں آپ کو لانگ رینج ٹرانسمیٹر لا دیتا ہوں تاکہ آپ افریقہ میں موجود ایجنٹ سے بات کر سکیں. بلیک زیرو نے کہا، نہیں رہنے دو، میں نیچے تہہ خانے میں جا کر کمپیوٹرائز میپ سے صومالیہ کے ارد گرد کا علاقہ چیک کرنا چاہتا ہوں. اس کے علاوہ مجھے یہ بھی دیکھنا ہے کہ ہو کو میں داخل ہونے کے لیے ہمارے پاس کون سا راستہ آسان اور محفوظ ہو سکتا ہے، کیونکہ بلیک سٹی کے بارے میں یہ بھی کہا جاتا ہے کہ اس سٹی میں محض افراد ہی جا سکتے ہیں، غیر متعلق افراد کا اس شہر میں داخلہ ممنوع ہے، اور ارد گرد کوئی خفیہ طریقے سے شہر میں داخل ہونے کی کوشش کرے تو شہر کی خفیہ اور کرائم فورس فوری طور پر ان کا خاتمہ کر دیتی ہے. عمران نے کہا تو بلیک زیرو نے اثبات میں سر ہلا دیا. عمران اٹھا اور پھر وہ آپریشن روم سے ملحق کمرے میں ہوتا ہوا تہہ خانے میں چلا گیا، جبکہ بلیک زیرو میٹنگ روم میں موجود ممبران سے رابطہ کر کے انہیں مشن کی تفصیلات سے آگاہ کرنا شروع ہو گیا. ایک گھنٹے کے بعد عمران تہہ خانے سے نکل کر واپس آ گیا. اس کے چہرے پر تھکاوٹ کے تاثرات نمایاں تھے. کچھ پتہ چلا؟ بلیک زیرو نے پوچھا. ہاں، میں نے شمالی علاقوں کا سارا نقشہ ذہن نشین کر لیا ہے. اب میں آسانی سے ان تمام علاقوں کو چیک کر سکتا ہوں، اور میں نے ایک ایسا راستہ بھی تلاش کر لیا ہے جس سے ہوتے ہوئے میں اپنے ساتھیوں کے ساتھ ہوکو بلیک سٹی میں بھی داخل ہو سکتا ہوں. عمران نے کہا، گڈ. اب آپ کو کسی فورن ایجنٹ سے بات ہوئی؟ بلیک زیرو نے کہا، ہاں ہمارا ایک فورن ایجنٹ پیونا میں موجود ہے. وہ ہوکو کے بارے میں بہت کچھ جانتا ہے، اور وہ اپنے ذرائع سے ہوکو میں کئی بار جا بھی چکا ہے، اس لیے اس کے پاس ہوکو کے بارے میں بہت سی معلومات ہے. میں نے اسے اگوس میں پہنچنے کا کہا ہے. اگوس میں پہنچ کر وہ ہمیں اپنے ساتھ اسی خفیہ راستے سے ہوکو لے کے جائے گا جسے میں نے ٹریس کیا ہے. عمران نے جواب دیتے ہوئے کہا، اور یہاں سے روانگی کے لیے آپ نے کیا سوچا ہے؟ کیا آپ اپنے ساتھیوں کے ساتھ یہاں سے ڈائریکٹ صومالیہ جائیں گے یا افریقہ سے کسی اور شہر میں؟ بلیک زیرو نے پوچھا. ڈائریکٹ صومالیہ جانے کا تو سوال ہی پیدا نہیں ہوتا. صومالیہ جانے والے ہر خاص و عام پر سخت اور انتہائی کڑی نظر رکھی جاتی ہے. اگر ہم صومالیہ گئے تو کئی خفیہ نگاہیں ہم پر جم جائیں گی اور اس لیے ہمیں سائڈ ٹریک پر کام کرنا پڑے گا اور ایسے راستوں پر سفر کرنا پڑے گا جہاں سے ہم خفیہ طور پر صومالیہ اور پھر اگوس پہنچ کر ہوکو میں داخل ہو سکیں. عمران نے جواب دیا، تو پھر آپ بتائیں کہ میں آپ کے لیے افریقہ کے کس علاقے میں جانے کا بندوبست کروں، اور آپ وہاں کس حیثیت سے جائیں گے؟ میرا مطلب ہے افریقہ میں آپ اور آپ کے ساتھیوں کے نام اور شخصیت کیا ہوگی؟ بلیک زیرو نے کہا تو عمران ایک لمحے کے لیے سوچ میں ڈوب گیا. پھر اچانک اس کے ذہن میں ایک جھمکا سا ہوا. اس سے پہلے کہ بلیک زیرو اس سے کچھ پوچھتا، عمران نے میز پر پڑا ہوا فون اپنی طرف کھسکایا اور اس کا ریسیور اٹھا کر ایک انگلی سے نمبر پریس کرنے شروع ہو گیا. یس میجر شہزاد فرام मिलिट्री इंटेलिजेंस रابطہ मिलते ही दूसरी तरफ से एक भारी और इंतहाई बारूद आवाज सुनाई दी। आला इमरान अली इमरान एमएससी डीएससी ऑक्सन फ्रॉम टम्बकटू स्पीकिंग। इमरान ने अपने मखसूस अंदाज में कहा, ओ इमरान साहब, आप कैसे मिजाज हैं आपके? आज इतने अरसे के बाद आपको मेरी याद कैसे आ गई? दूसरी तरफ से मेजर शहजाद ने इमरान की आवाज़ पहचान कर हंसते हुए कहा, आज मुझे तुम्हारा 10 साल पहले भेजा हुआ शादी का कार्ड मिला था। मैं चूंकि शादी में शरीक नहीं हो सका था और इसी दौरान मेरी तुमसे बात भी नहीं हो सकी थी, इसलिए मैं तुम्हें शादी की मुबारकबाद देना भूल गया था। अब शादी कार्ड देखकर मैंने सोचा कि मैं तुम्हें और कुछ नहीं तो तुम्हारी शादी की मुबारकबाद ही दे दूं। और सुनाओ, कैसी गुजर रही है तुम्हारी शादीशुदा लाइफ? भाभी तो ठीक है ना? और उन बच्चों का क्या हाल है जो इन 10 सालों में तुम्हारी तवसत से इस दुनिया में तशरीफ ला चुके हैं? इमरान की जबान चल पड़ी तो दूसरी तरफ से न सिर्फ मेजर शहजाद खिलखिलाकर हंस पड़ा बल्कि ब्लैक जीरो के होठों पर भी मुस्कुराहट आ गई। सब ठीक है और मैं तुम्हारी इस मुबारकबाद देने पर तुम्हारा शुक्रिया अदा करता हूँ कि तुम्हें मुझे शादी की मुबारकबाद देने का वक्त तो मिला। वैसे लगता है तुम्हें मेरी शादी का कार्ड खराब हालत में मिला है जिस पर मेरी शादी की तारीख और सन तुम्हें दिखाई नहीं दे रहा। मेरी शादी को 10 साल नहीं पूरे 25 साल हो चुके हैं और अब तक तो मेरी औलादें भी जवान होकर मेरे सर तक आ चुकी हैं। दूसरी तरफ से मेजर शहजाद ने हंसते हुए कहा, अरे 25 साल गुजरने के बावजूद तुम इतनी अपनी शादी से इस कदर मुतमईन हो के इस तरह खिलखिलाकर हंस रहे हो? मैंने तो सुना है कि सिल्वर जुबली मनाने वाला तो इस दुनिया में कोई कोई रह गया है और जो रह गया है वो हंसना तो दूर कनार मुस्कुराना भी भूल गया है। 25 साल एक ही औरत के साथ रहने और उसे देख देख कर एक जवानी की दिन याद करने वाले के गम ही इतने होते हैं कि वो हंसना और मुस्कुराना तक भूल जाता है, इमरान ने कहा तो मेजर शहजाद एक बार फिर हंस पड़ा। बरखोदार, मेरी बीवी शादी के 4वें साल ही गुजर गई थी और वो अपने पीछे एक बेटी और एक बेटा छोड़ गई थी जिसे मैंने माँ और बाप दोनों का प्यार देकर तनहा पाला है, मेजर शहजाद ने कहा। ओ भाभी नहीं है इसलिए तुम इस कदर हंस रहे हो। ठीक है, अब तुम्हारे इस तरह खिलखिलाकर हंसने और खुश रहने का राज मालूम हुआ है, इमरान ने कहा और मेजर शहजाद की हंसी और तेज हो गई। अच्छा, कैसे फोन किया है? मेजर शहजाद ने इस तरह हंसते हुए पूछा, इस तरह जैसे सब करते हैं, पहले रिसीवर उठाया और उठाया जाता है, फिर नंबर प्रेस किए जाते हैं, इमरान ने कहा तो मेजर शहजाद की हंसी एक बार फिर तेज हो गई। मेरा मतलब है कि तुमने मुझे किस मकसद के लिए फोन किया है? तुम बिना किसी मकसद के किसी को फोन करो ये तो मुमकिन ही नहीं। मैं तुम्हारी आदतों से बखूबी वाकिफ हूँ, मेजर शहजाद ने कहा। अरे बाप रे, फिर तो मुझे तुमसे डर कर रहना चाहिए, तुम मेरी सारी आदतों से वाकिफ हो। अगर तुमने मेरी आदतों के बारे में डैडी और अम्मा बी को बता दिया तो डैडी ने तो अपने रिवॉल्वर की सारी गोलियां मुझ पर चला देनी है और अम्मा बी ने अपनी जूती मार कर मेरा सर ही गुंजा कर देना है, इमरान ने कहा। इमरान, प्लीज मुझे एक जरूरी सरकारी मीटिंग में जाना है, इसलिए अगर मुख्तसर बात करो तो तुम्हारी मेहरबानी होगी, मेजर शहजाद ने कहा। ओ ठीक है, पिछले दिनों मिलिट्री इंटेलिजेंस के मुकाबले पर एक अफ्रीकी निसाद मास्टर किंग आया था जिसका सरबरा ब्लैक मास्टर और इसके 4 साथी जिनमें एक औरत भी शामिल थी और वो सब तुम्हारे हाथ हलाक हो गए थे। क्या तुम मुझे इस गैंग के बारे में मालूमात दे सकते हो? इमरान ने संजीदा होते हुए पूछा तो ब्लैक जीरो अफ्रीकी निसाद मास्टर गैंग का सुनकर बुरी तरह से चौंक पड़ा। क्या मालूमात चाहिए तुमको? मेजर शहजाद ने पूछा। उनके फोटोग्राफ और उनका मुकम्मल बायोडेटा अगर मिल जाए तो ज़्यादा बेहतर होगा। तुमने यकीनन इनके बारे में मालूमात हासिल करके फाइल बनाई होगी, अगर वो फाइल चंद रोज के लिए मुझे मिल जाए तो बेहतर होगा, इमरान ने कहा। ये मामला तो ख़त्म हो चुका है, मास्टर किंग अपने 5 रुकनी टीम के साथ हमारे खिलाफ काम करने के लिए आए थे انہوں نے مجھ پر اور میری ٹیم پر کئی جان لیوا حملہ کیے تھے جس میں میرے کئی اہم ساتھی ہلاک ہو گئے تھے، لیکن آخر کار میری حکمت عملی سے گینگ ہمارے ہتھے چڑھ گیا اور ہم نے ان کا بھرپور مقابلہ کرتے ہوئے انہیں ہلاک کر دیا تھا۔ وہ ہمارے ڈپارٹمنٹ سے ایک افریقی نژاد مجرم کو چھڑانے کی کوشش میں تھے جس کا تعلق کسی زمانے میں ماسٹر گینگ سے ہی رہ چکا تھا، جسے میں نے پاکشیائی سے ہی گرفتار کیا تھا۔ اب تم ان کے بارے میں معلومات کیوں حاصل کرنا چاہتے ہو؟ میجر شہزاد نے حیران ہوتے ہوئے کہا۔ ملکی مفاد کا معاملہ ہے جس کے لیے ہمیں گینگ ماسٹر کا سہارا لینا پڑ سکتا ہے، اس لیے ہمارے پاس ان کے بارے میں مکمل معلومات کا ہونا بے حد ضروری ہے۔ میں تمہیں اس سلسلے میں ساری باتیں بعد میں سمجھا دوں گا، تم بس مجھے ماسٹر گینگ کی فائل دے دو، عمران نے کہا۔ ٹھیک ہے، اگلے 2 گھنٹوں تک میرے آفس آ جانا، میں تمہارے لیے ریکارڈ روم میں فائل منگوا کر اپنے پاس رکھ لوں گا، میجر شہزاد نے کہا۔ تو عمران نے اس کا شکریہ ادا کرتے ہوئے اسے اللہ حافظ کہا اور ریسیور کریڈل پر رکھ دیا۔ تو آپ ماسٹر کینگ کے طور پر صومالیہ جانے کا پروگرام بنا رہے ہیں؟ عمران کو فون بند کرتے دیکھ کر بلیک زیرو نے کہا۔ ہاں، ماسٹر کینگ کا افریقہ میں خاصا اثر رسوخ تھا، اس گینگ کا روپ دھار کر ہم وہاں کھل کر کام کر سکتے ہیں، اور پھر یہ بھی ممکن ہے کہ ہم اس گینگ کے ذریعے ہی ہو کر میں ہوکوں میں داخل ہو جائیں اور بلیک پائرٹ تک پہنچ جائیں، عمران نے کہا۔ ٹھیک ہے، میں آپ کے لیے کاغذات تیار کراتا ہوں، اگر ان سب کے علاوہ آپ اپنے ساتھ کسی اور کو لے جانا چاہتے ہیں تو مجھے ان کے بارے میں بھی بتا دیں تاکہ میں سب کے کاغذات ایک ہی بار تیار کرا سکوں، بلیک زیرو نے کہا۔ ارادہ تو میرا سب کو لے جانے کا تھا، جوزف اور جونا بھی اس مشن میں بے حد کارآمد ثابت ہو سکتے ہیں، لیکن جیسا کہ میں نے کہا ہے کہ میں اس بار زیادہ بھیڑ بھاڑ اپنے ساتھ نہیں لے جانا چاہتا ہوں، اس لیے تم میرے ساتھ ان چاروں کے ہی کاغذات بنواؤ۔ ماسٹر گینگ کے 5 افراد ہی یہاں آئے تھے، اسی لیے ہم 5 ہی یہاں سے جائیں گے تو بہتر ہوگا، اور اگر ضرورت ہوئی تو میں بعد میں باقی ممبران جوزف اور جونا کو بھی وہاں بلوا لوں گا، عمران نے کہا۔ تو بلیک زیرو نے اذبات میں سر ہلا دیا۔ عمران نے 1.5 گھنٹہ انتظار کیا اور پھر اس نے بلیک زیرو کو چند مزید ہدایت دی اور پھر وہ آپریشن روم سے نکلتا چلا گیا۔ اس نے بلیک زیرو سے کہا تھا کہ وہ ممبران کو رانا ہاؤس بھیج دے تاکہ وہاں جا کر وہ اپنا اور ان کا میک اپ کرا سکے۔ عمران دانش منزل سے نکل کر ملٹری انٹیلیجنس کے ہیڈ کوارٹر پہنچ گیا جہاں میجر شہزاد اس کا ہی انتظار کر رہا تھا۔ اس نے عمران سے انتہائی گرم جوشی سے ہاتھ ملایا اور پھر اس نے میز کی دراز سے ایک فائل نکال کر عمران کو دے دی۔ عمران نے فائل کھول کر دیکھی، اس میں ماسٹر کینگ کے 5 افراد کے قوائف اور ان کے فوٹوگراف بھی موجود تھے۔ اس نے فوٹوگراف کو دیکھ کر عمران نے ایک طویل سانس لی اور پھر وہ کچھ دیر میجر شہزاد کے پاس بیٹھ کر وہاں سے نکل آیا اور پھر وہ رانا ہاؤس پہنچ گیا۔ اسے دیکھ کر جوزف اور جونا بے حد خوش ہوئے۔ عمران چونکہ سنجیدہ تھا اس لیے اس نے اس سے زیادہ بات نہیں کی اور ان کے حال و احوال پوچھتا ہوا ڈریسنگ روم کی طرف بڑھ گیا۔ اگلے آدھے گھنٹے تک وہ ڈریسنگ روم میں رہا۔ جب وہ ڈریسنگ روم سے نکل کر باہر آیا تو اس کا بدلا ہوا روپ دیکھ کر جونا اور جوزف حیران رہ گئے۔ عمران، میک اپ میں آپ کا ہی بھائی بن معلوم ہو رہا تھا، اس نے سیاہ فام افریقی نژاد کا میک اپ کیا ہے۔ پارٹ 6 یہاں پر اختتام پذیر ہوتا ہے۔ کتاب بلیک شارک کا بقیہ حصہ پارٹ 7 میں سماعت فرمائیں۔